भेरी गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। प्रदेशमा साथको आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम बस्त मनोब राज तानुक। हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ र अब सबैको ध्यान चुनावतिर केन्द्रित छ। नेताहरू चुनावी रौनकता मचाउँदै हुनुहुन्छ, उहाँहरूले कसले टिकट प्राप्त गर्ला योतिर सबैको ध्यान छ। तर आज अलिकति फरक विषयमा म कुराकानी गर्दैछु, किनभने हाम्रो शरीरसँग सम्बन्धित रहेर स्पेसली बायोकेमिस्ट्रीसँग सम्बन्धित रहेर आज हामी कुराकानी गर्दैछौँ। हामीसँग धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरका चाहिँ डक्टर आज हामीसँग हुनुहुन्छ, बडो महत्त्वपूर्ण व्यक्ति आज हामीसँग हुनुहुन्छ। हामी शरीरको विषयमा कुराकानी गर्छौँ, कसरी हामीले चाहिँ यो जीवनलाई जीवन्त राख्न, यसलाई चाहिँ अझ ऊर्जावान बनाउन के कस्ता कामहरू हामीले गर्न सक्छौँ। र वास्तवमा लामो समयदेखि उहाँ चाहिँ भारतको बेङ्गलोरमा उहाँले चाहिँ ब्याचुलर गरिरहँदा त्यसपछि गएर भारतमै चण्डीगढ नजिक गएर उहाँले चाहिँ स्पेसली यसै बायोकेमिस्ट्रीमै एमएससी गर्नुभयो र पछिल्लो समय उहाँले चाहिँ काठमाडौँमा पनि काम गर्नुभयो र अपोइन्टमेन्ट उहाँले चाहिँ कोहलपुर मेडिकल कलेजमा लिँदा लिँदै पनि धनगढीमा चाहिँ अब धनगढीमा केयर सेन्टर चाहिँ खोल्नुपर्छ, डायग्नोस्टिक हामीले गर्नुपर्छ, यस क्षेत्रमा चाहिँ रिसर्च गरेर यस क्षेत्रका जनतालाई चाहिँ सेवा दिनुपर्छ भन्ने बडो महान उद्देश्यका साथ उहाँ चाहिँ धनगढीमा चाहिँ धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर खोलेर यतिखेर जनताको सेवा गर्दै हुनुहुन्छ। करिब 18 उहाँले चाहिँ रिसर्च गरिसक्नु भएको छ बायोकेमिस्ट्रीतिर र यसै सम्बन्धमा आज हामी कुराकानी गर्दैछौँ। हामीसँग धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरका डक्टर एकजना रिसर्चर हामीसँग हुनुहुन्छ, डाक्टर मुकुन्दा जोशी हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। मुकुन्दजी वेलकम, यहाँलाई स्वागत छ।
नमस्ते सर, तपाईँलाई धेरै धेरै तपाईँले चाहिँ यसरी मलाई समय दिनुभयो त्यसको लागि म धेरै धेरै आभारी छु तपाईँको। र सुदूरपश्चिमको प्रत्येक क्षेत्रमा चाहिँ नि एउटा स्वास्थ्यप्रतिको अवधारणा जुन हाम्रो सोच छ त्यसलाई तपाईँले यसो घर घरसम्म पुर्याइदिनु हो, मान्छेको विचारसम्म पुर्याइदिने जुन यो एउटा समय सृजना भएको छ यसको लागि म एकदम आभार प्रकट गर्न चाहन्छु।
एटफर्स्ट त यहाँलाई धेरै धेरै बधाई शुभकामना। हाम्रो क्षेत्रमा करिब 1.5 वर्ष भयो क्यारे होइन सर?
धनगढी आएको सर मलाई ठ्याक्कै 1.5 वर्ष भयो
है।
हजुर,
1.5 वर्ष यो महान काम तपाईँले जनताको सेवाको लागि हात अगाडि बढाउनु भएको छ। म एटफर्स्ट त सुदूरपश्चिमेली जनता र स्पेसली धनगढीवासीको तर्फबाट म धेरै धेरै बधाई शुभकामना र यहाँको जुन डायग्नोस्टिक सेन्टर छ यसको उत्तरोत्तर प्रगतिको कामना गर्छु सर।
धेरै धेरै धन्यवाद सरलाई।
मुकुन्दजी, स्कुलिङ तपाईँले धनगढीमै गर्नुभयो?
मेरो स्कुलिङ जेसिस एभरेस्ट इङ्ग्लिस स्कुलबाट स्कुलिङ गरेँ सर मैले, त्यसपछि ऐश्वर्य विद्यानिकेतनबाट मेरो +2 हो, त्यसपछि चाहिँ भारतको बेङ्गलोरमा चाहिँ मैले आफ्नो ब्याचलर शिक्षा कम्प्लिट गरेँ। त्यसपछि अनि 2 वर्ष मेरो कार्यकाल मैले पोखरा गएर गण्डकी मेडिकल कलेजमा काम गरेँ। त्यसपछि एउटा सोच के हुन्छ भन्दाखेरि कहिले पनि स्टेबल भएर बस्नु हुँदैन, मान्छे एउटै ठाउँमा बस्यो भनेपछि त्यसको करियर पनि अलिकति अप्ठ्यारो हुने र हामीले चाहिँ जहिले पनि प्रगतिशील भावनामै हिँड्नपर्छ, के न के गर्नुपर्छ भन्ने सोच हो। त्यही आधारमा मैले अनि ल मास्टर्स गर्नुपर्छ, अब चाहिँ धेरै काम गरियो, 2 वर्ष भनेको मोर देन इनफ हो भनेर मास्टर्स गर्न गएँ। मास्टर्स गरेँ, 3 वर्षको हुन्छ हाम्रो मास्टर्स चाहिँ, मेडिकल हो, एमएससी मेडिकल बायोकेमिस्ट्री। त्यसपछि 3 वर्षको मास्टर्सको क्रममा मैले सिकेको कुराहरू, मैले जानेको कुराहरू यसलाई चाहिँ सुदूरपश्चिममा अप्लाई गरौँ न, अहिलेसम्म काहीँ पनि सुदूरपश्चिममा चाहिँ यतिको पढे लेखेको मान्छे पुगेको छैन, यतिको सेवाहरू पुगेको छैन। सबै कुराहरू चाहिँ या त काठमाडौँ जानुपर्ने या चाहिँ तपाईँको इन्डिया जानुपर्ने अप्सन नै नभएको कन्डिसन भएपछि
मेडिकल बायोकेमिस्ट्रीमा तपाईँले एमएससी गरिरहँदा मलाई लाग्छ सुदूरपश्चिममा एकजना मात्रै हो क्या हो तपाईँ?
हजुर, यसरी काम गरिरहेको त म एकजना मात्रै हो यहाँ क्षेत्रमा आएर, काम पिएचडी पनि गर्नुभएको छ दाजुहरूले साथीहरूले, तर उहाँहरू चाहिँ सुदूरपश्चिमै आएर काम गरिराख्नु भएको छैन कि विभिन्न क्षेत्रमा जस्तै काठमाडौँ होला, पोखरातिर होला, त्यसपछि नारायणगढतिर होला, यसरी छुट्टिएर काम गरिराख्नु।
यो सोच कसरी आयो सर? म तपाईँ कोहलपुर मेडिकल कलेजमा अपोइन्टमेन्ट लिइसक्नु भएको थियो होइन, त्यति राम्रो अपर्च्युनिटी आइसकेको थियो, तपाईँलाई कसरी तान्यो आफ्नो मातृभूमिले? अलिकति तपाईँको ब्याकग्राउन्ड यो यहाँसम्मको यात्राको बारेमा अलिकति हामीलाई बताउनुहोस् न प्लिज मुकुलजी।
के हुन्छ भन्दाखेरि सर, कुनै पनि कुराहरू जस्तो हाम्रो चाहिँ आफूमा के परेको छ त, सबैभन्दा पहिला मलाई मेरो फ्यामिलीमा टेस्टहरू गराउनु पर्दा, मेरो फ्यामिलीमा एउटा कसैलाई पनि स्वास्थ्य सम्बन्धी केही पनि जानकारीहरू दिनुपर्दाखेरि हामी धेरै पछाडि छौँ कम्पेयर गर्दाखेरि, होइन? जस्तो दाँतै दुख्यो भने पनि या टाउकै दुख्यो भने पनि हामी एउटा लेभलको जबसम्म हामीलाई अप्ठ्यारो हुँदैन नि, त्यो लेभलको अप्ठ्यारो नभएसम्म हामी अस्पताल धाउने गर्दैनौँ, होइन? दाँतै दुख्यो भने पनि भर्सक हाम्रो चाहिँ सोचाइ के हुन्छ भन्दा अलिकति कोलगेट राखौँ पहिले, होइन, त्यसपछि अलिकति सन्चो हालौँ, जबसम्म हामीलाई सिभियर भएर हामी उठ्नै सक्दैनौँ बेडबाट, अनि बल्ल अस्पताल खोज्ने।
गिजाहरू सुनिँदैन, अलिकति तनाव हुँदैन, कानहरू दुख्दैन
तरसम्म चाहिँ नि हामी चाहिँ अगाडि बढ्दैनौँ। यो कन्सेप्टलाई परिवर्तन गरौँ न, कहिलेसम्म जहिले पनि तपाईँ सुन्नुहुन्छ कुनै एउटा टाइम यस्तो थियो कि धनगढी भनेको जस्तो म काठमाडौँ छने बेला पनि धनगढी भनेको कहाँ हो भन्दा ए धनगढी नेपालमै पर्छ र भन्ने सोच पनि एक समयमा थियो क्या. भनेपछि अहिले हाम्रो विभिन्न कारणहरूले गर्दाखेरि यही यस्तो प्रकारको जुन डेभलपमेन्ट छ हाम्रो फार वेस्टमा भइरहेको यसले गर्दाखेरि धनगढीलाई धेरै चिनाएको छ नि त. भनेपछि हामी चाहिँ किन पछाडि पर्ने, हामी पनि सबैभन्दा पर्फेक्ट छौँ, हामीले नै गर्दा अरू ठाउँमा चाहिँ डेभलपमेन्ट भएको छ भनेपछि हामी आफ्नो ठाउँमा गएर किन नगर्ने त भन्ने एउटा सोच आएको भएर ल एउटा सानो प्रयास गरौँ भन्ने मात्रै हो.
गर्नु लगानी लगाउनु भयो तपाईँले, सुरक्षित देखेरै लगाउनु भयो कि अब होइन आफ्नो ठाउँको लागि गरिदिउँ न भन्ने एउटा हृदय भएर मात्रै हो त मुकुन्दजी.
यसलाई अब व्यापारिक मात्रै पनि नबनाउँ सर, व्यापारिक यसलाई व्यापार मात्रै पनि भन्ने भइदिएको भएपछि हाम्रो रेटहरू चाहिँ सबैभन्दा फार वेस्टमा सरकारी अस्पताल पछाडिको रेटहरू हाम्रै छ सस्तो. अझ कुनै कुनै टेस्टहरू त सरकारी अस्पतालभन्दा पनि सस्तो छ. यदि व्यापारै गर्नु थियो भने व्यापारै हुन्थ्यो भनेपछि सायद अरू चिज पनि गरिन्थ्यो होला. सेवाकै भावना पनि एउटा सोच भएको भएर, अर्को कुरो सेवा नै भएको भएर धनगढी आएर यसरी काम गरेर राखिएको, नत्र यतिकोसम्म मलाई चाहिँ बाहिर पनि राम्रो अपर्च्युनिटीहरू मिलिरहेको थियो भने चाहिँ म बाहिर गइरहेको हुन्थेँ.
मैले भने नि त कोलपुर मेडिकल कलेजमा हुनुहुन्थ्यो, कसरी तपाईँले यो मेन्टालिटी बनाउनु भयो? त्यहाँ तपाईँ अपोइन्टमेन्ट पाइसक्नु भएको थियो, एउटा स्मार्ट स्यालेरी तपाईँसँग हुन्थ्यो, नाम इज्जत हुन्थ्यो डाक्टर साहब, होइन? अहिले त धनगढीमै तपाईँ आउनुभयो, रिसर्च सेन्टर खोल्नुभयो डायग्नोस्टिक रूपमा. यो कन्सेप्ट कसरी आयो तपाईँलाई यहीँ अब यो गर्छु म?
यो कन्सेप्ट के भयो भन्दाखेरि सर, आफैले फिल गर्ने बेलामा पनि एउटा मान्छेहरूले जस्तो मेरै रिलेटिभहरू भनौँ, आफ्नै पहिले सबभन्दा पहिला हामीले पेरिफेरीमै जाने हो, आफ्नै फ्यामिलीबाटै स्टार्ट हुन्छ सबै कुराहरू. सुगरै गर्ने बेला पनि, कोलेस्ट्रोलै गर्ने बेला पनि ल अब पलिया जानुपर्ने हो कि क्या हो. सुगरै गराउन मैले चाहिँ मेरो एकजना दाइ नै हुनुहुन्थ्यो, म प्रत्येक पटक सुगर गराउन पलिया जानुहुन्थ्यो. भनेपछि अब यति सानो कुराको लागि सुगर भनेको धेरै ठुलो इस्यु त होइन, उनलाई ट्रस्टै थिएन भनौँ न. सुगर गराउन उहाँलाई चाहिँ 50 रुपिजको टेस्ट गराउनुको लागि उहाँ 200 रुपिज खर्च गरेर पलिया जानुहुन्थ्यो. अब त्यो ट्रस्ट हो नि त. भनेपछि त्यो ट्रस्ट हामी यहाँ क्रिएट गर्न सक्दैनौँ र गर्न सक्छौँ नि भन्ने एउटा भावना आयो र त्यसपछि अनि ल के गर्नुपर्छ भन्ने सोच जागेर अनि चाहिँ हामीले
तपाईँहरू त फर्स्टमा धनगढी केयर सेन्टर खोल्छौँ भनेर निस्किनु भएको थियो, पछि कसरी यो डायग्नोस्टिकमा पुग्नुभयो तपाईँहरू? पछि गएर तपाईँ अलग हुनुभयो, अर्को अलग हुनुभयो, यो कसरी विभाजन भयो मुकुन्दजी?
यो चाहिँ के भयो भन्दाखेरि एउटा सोच लिएर आएको थियौँ, एउटा सबैको सोच एउटै प्रकारको हुँदैन, कहीँनिर के कुराहरू बाँझ्ने कुराहरू हुन्छ, के नमिल्ने कुराहरू हुन्छ, त्यही भएर एउटा सोच लिएर आएका थियौँ, केही बनाउने हामीले चाहिँ नि उद्देश्य राखेका थियौँ. त्यो भएपछि केही कुराहरू, कति कुराहरूमा चाहिँ कन्फ्लिक्ट आयो, मिलेन केही कुराहरू, भनेपछि स्वतन्त्र रूपमा सबैलाई सोच्ने र आफ्नो सोच राख्ने अधिकार हुन्छ. त्यही भएर चाहिँ मैले चाहिँ एउटा सानो टिम स्टार्ट गरेँ, जुन चाहिँ हाम्रो लेबोरेटरीहरू, जुन सानसानो बजारमा लेबोरेटरीहरू छ उहाँहरूको साथीहरू, जसको चाहिँ इच्छा के छ भन्दाखेरि ठुलो टेस्टहरू पनि हुनुपर्छ, कोही हामीलाई गाइड गर्ने मान्छे आइदियोस् या गाइड गरिदियोस् भन्ने सोच भएको र मैले एउटा प्रयास मात्र गरेको, सबैजनालाई एक ठाउँमा राखेर एउटा सानो प्रयास सुदूरपश्चिमलाई पनि हामी चाहिँ नि
धनगढी केयर सेन्टर भनेर तपाईँहरू खोल्ने प्रयास गर्नुभयो, कुराकानी मिलेन तपाईँले आफ्नो खोल्नु
धनगढी आफ्नो नबनाउँ सर, यसलाई चाहिँ नि होइन हामी सबैको, हामीजना एकजना छैनौँ त्यसमा, हामीले एउटा टिम बनाएका छौँ र त्यो टिमले चाहिँ नि एउटा सबैको भावना त्यस्तै प्रकारको भएको भएर, केही गरौँ न भन्ने इच्छा भएको भएर धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरको स्थापना भएको.
अब धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर के हो यसको बारेमा बताउनुहोस्, किनभने जनतालाई थाहा नहुन सक्छ, हेर्नुहोस् है, हामीलाई पनि कन्फ्युज हुन्छ यो शब्दहरूले डायग्नोस्टिक भनेको के हो, रिसर्च भनेको के हो. अब एउटा हामी वैज्ञानिकतिरको रिसर्चलाई हेर्छौँ,
होइन,
हाम्रो सुदूरपश्चिमको एउटा विज्ञानराज भट्टजीले अहिले एउटा उपाधि पाउनु भएको छ, होइन, हाम्रो वैज्ञानिकको पद पाउनु भयो, उहाँलाई बधाई पनि छ. यो हेर्दा अब तपाईँ धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरको बारेमा अलिकति बताउनुहोस्, यो के हो, यहाँ के पाइन्छ, यहाँ के हुन्छ, कस्तो सेवा सुविधा हामीसँग छन्, अलिकति यसको बारेमा बताउनुहोस्.
सबैभन्दा पहिला धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर भनेको चाहिँ नि टिसिएनको अफिस नजिक, अनि हाम्रो चाहिँ एयरक्राफ्ट म्युजियमबाट 50 मिटर अगाडि दायाँपट्टि साइडमा 2 तल्लामा चाहिँ अवस्थित छ. त्यसपछि धनगढी डायग्नोस्टिक, यसमा चाहिँ डायग्नोस्टिक भन्दाखेरि सबै बडी फ्लुइड्सहरू, शरीरमा भएको जति पनि अङ्ग प्रत्यङ्गहरू छ, शरीरलाई चाहिँ नि जीवन्त राख्ने चिजहरू, त्यसलाई तपाईँको जति पनि चिजहरू छ, बडी फ्लुइड भन्दाखेरि हामीले सबै कुराहरू त्यसमा आएको, तपाईँको ब्लडहरू आयो, युरिनहरू, स्टुलहरू, इच एन्ड एभ्रिथिङ द्याट आर कन्सर्न विथ द बडी, शरीर र शरीरलाई जीवन्त राख्ने जति पनि चिजहरू छ त्यो सबै चिजहरू चाहिँ त्यसभित्र पर्छ. यो सबै चिजहरूको चाहिँ परीक्षण हामीले यहाँ गर्छौँ, विशेष गरेर रगत परीक्षणहरू भयो हाम्रो यो, अनि होल बडी भन्ने कन्सेप्ट छ जुन चाहिँ, होइन, अब यसमा होल बडी भन्दाखेरि मान्छेले अलिकति त्यसलाई नबुझेको पनि हो कि कता कता जस्तो लाग्छ मलाई चाहिँ, है, मैले मेरो ठाउँबाट मैले एनालाइसिस गर्दाखेरि चाहिँ यो कुराहरूलाई अलिकति उनीहरूसम्म पुर्याम र उनीहरूलाई यो सम्बन्धी स्वास्थ्य सम्बन्धी केही जानकारी दिउँ भन्ने उद्देश्यले हामीले चाहिँ यसको मेन मूलभूत उद्देश्य भनेको चाहिँ स्वास्थ्यसँग रिलेटेड हेल्दी अनहेल्दी सबै मान्छेलाई समेट्ने, प्लस हेल्दी मान्छेहरूलाई चाहिँ नि उसमा प्रिकसन गर्ने र अनहेल्दी मान्छेलाई चाहिँ नि पर्टिकुलर ट्रिटमेन्टको लागि चाहिँ नि फर्दर सहयोग गर्ने भन्ने भावनाको साथमा चाहिँ धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरको मेन उद्देश्य नै
त्यही हो। भनेपछि धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरमा होल बडी चेकअप हुन्छ कि हुँदैन, यो एउटा कन्सेप्ट तपाईँले अघि ल्याउनु भयो नि। अब मान्छे हामी बायो केमिस्ट्री भन्ने बित्तिकै हाम्रो शरीर हेर्नु भौतिक जति छ हामी हो होइन, यहाँलाई के लाग्छ उहाँ जुन कन्सेप्ट अहिले पनि हाम्रो पनि छ
कि
भने होल बडी चेक गरे हामीले काठमाडौँ गएर भन्नुहुन्छ के हो त
रियालिटी है। मेरो पनि यो साह्रै एकदमै क्युरियस कुरा है, मैले पनि अब धेरै ठाउँ पनि गरेको थिएन। यो होल बडी भन्छ मान्छेले, होल बडी भन्ने बित्तिकै अब के छ भन्दा बुझाइ है, मान्छेको बुझाइ के छ भन्दाखेरि उसले चाहिँ किडनी चेक गर्यो, लिभर चेक गर्यो, सुगर चेक गर्यो, त्यहाँबाट अलिकति युरिन चेक गर्यो,
होइन मैले होल बडी
चेक गरेँ। अब हेर्दाखेरि बडी भन्ने बित्तिकै तपाईँको चाहिँ नि लिभर किडनी मात्रै त होइन नि त, हर्ट मात्रै होइन नि त, होल बडी भन्ने प्याकेज भन्ने बित्तिकै तपाईँको सिटी स्क्यानदेखि लिएर इच एन्ड एभ्रिथिङ, इसिजीहरू भयो, सबै कुराहरू आउँछ।
गाडीको इन्जन मात्रै त गाडी होइन
होइन नि त, हो
गाडीको सबै कुरा
हो,
स्टेरिङदेखि लिएर सबै,
स्टेरिङदेखि लिएर सबै कुरा, आँखादेखि लिएर दाँत मुखदेखि ओरल क्याभिटीदेखि लिएर तपाईँको चाहिँ आइसाइटहरू जम्मै चेक हुनुपर्छ। एउटा कम्प्लिट होल बडी प्याकेज भन्ने बित्तिकै तपाईँको चाहिँ होइन सबै कुराहरू, सिटी स्क्यानदेखि लिएर तपाईँको चेस्ट एक्सरेदेखि लिएर होइन, त्यसपछि अनि ब्लड टेस्ट, हामीले जुन अहिले होल बडी भनेको छौँ त्यसलाई हामीले एउटा कुनै एउटा पर्टिकुलर प्यारामिटर चाहिँ ब्लड टेस्टलाई मात्रै होल बडी भनेर गलत नाम दिएको हो कि जस्तो मलाई लाग्छ।
हड के भन्छ होल बडी भनेको यो चेस्टदेखि यो भनौँ न
यति
हाम्रो
थोरेक्स क्याभिटी भनौँ न हामीले भन्नुपर्दा होइन, थोरेक्स क्याभिटी जुन यो चेस्ट र त्यसपछि अनि किडनी लिभर, यो तिनवटा कुरालाई त बढी फोकस गरेको मैले चाहिँ देखेको छु।
भने यही हो त हाम्रो होल बडी चेकअप भने अब पब्लिकको कन्सेप्ट त्यही छ,
पब्लिकको कन्सेप्ट त्यही छ सर, तर त्यो चाहिँ होइन, पब्लिकको कन्सेप्ट चाहिँ यो छ। अनि पछि होल बडी भन्ने बित्तिकै तपाईँको चाहिँ टाउकोदेखि लिएर खुट्टासम्मको इच एन्ड एभ्री पार्ट ठिक छ कि छैन र त्यसले शरीरलाई प्रभाव पार्छ कि पार्दैन भन्ने कुराहरू पनि त्यसभित्र आउनुपर्छ।
अब मुकुन्जी हाम्रो कन्सेप्ट हेर्दा हाम्रा अलिकति जान्ने सुन्ने जोसँग अलिकति स्मार्ट पैसाहरू हुन्छ, उहाँहरू चाहिँ होल बडी चेकअप गर्न काठमाडौँ जानुहुन्छ,
हामी
गर्न सक्छौँ सर मुकुन्जी
किन नगर्न सक्नु, यदि गर्नै नसक्ने भएको भएपछि यसरी सबै काम छोडेर यताउता सबै छोडेर धनगढी आएर बसिन्थेन होला।
तर भिडभाड त देखिन्न तपाईँको हस्पिटलमा किन त्यस्तो भएको?
भिडभाड भन्दाखेरि मान्छेले धेरै बुझेकै छैन सर एकातिर हेर्दाखेरि होइन, मैले तपाईँलाई अघि पनि भने मान्छे जबसम्म सिभियर हुँदैन तबसम्म जाँदैन, जबसम्म उसलाई थलै पर्दैन तबसम्म चाहिँ नि कन्सेप्टै छैन कि चाहिँ अलिकति मोनिटरिङ गऱ्यौँ भन्ने कन्सेप्टै छैन। मान्छे विलासितातिर अन्यतिर पैसा खर्च गर्न उसलाई चाहिँ अप्ठ्यारो लाग्दैन, तर स्वास्थ्यमा उसलाई चाहिँ नि 50 रुपियाँ पनि बढी खर्च गर्नु पऱ्यो भने कता कता ए खाली गराए कि क्या हो।
एउटा कुरा यहाँनिर भन्दा मैले मुकुन्जी तपाईँ हामी जुन तपाईँले अहिले धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर खोल्नु भएको छ, यो विषयमा कुरा गर्दा हामी रोग लाग्नुभन्दा पहिले पनि चेक गर्न सक्छौँ तपाईँले भन्न खोज्या, किन हामी रोग लाग्यो भने त हामी क्लिनिकहरूमा धाउँछौँ, हेर्नु सानातिना हस्पिटलहरूमा धाउँछौँ र बढी नै भइहाल्यो भने हामीलाई रिफर गऱ्यो भने हामी दौडिहाल्छौँ।
अनि के छ एउटा कुरो है सर, एउटा के भन्नलाई मन लाग्यो भन्दाखेरि जस्तो हाम्रो मोटरसाइकल हुन्छ होइन, मोटरसाइकल हुन्छ तपाईँ किन्नुहुन्छ त्यसलाई 3-3 महिनामा सर्भिसिङ गर्नुहुन्छ हो, तर मान्छेको शरीर पनि त त्यस्तै हो नि, तर मतलबै छैन हामीले चाहिँ जेसुकै खाएकासम्म, हामीले जेसुकै हाम्रो लाइफस्टाइल हेर्नुहोस् त एकदमै कस्तो छ, एकदम लग्जरियस लाइफस्टाइल छ, हामी चाहिँ नि बाइकमा चढेर आउँछौँ, बाइकमा हाम्रो एक्सर्साइज भन्ने कुरै छैन केही पनि, त्यसपछि अनि स्ट्रेस आफ्नो ठाउँमा छ लाइफको होइन, त्यो कुराहरूले चाहिँ शरीरलाई के प्रभाव पारिरहेको छ के छ भन्ने कुरा त मोनिटरिङ हामी त कहिले गर्दैनौँ त, एकैचोटि सिभियर भइसकेपछि मात्रै थाहा हुन्छ र त्यसले चाहिँ नि एउटा नराम्रो दुर्घटना निम्त्याउँछ। यसको तपाईँको बेस्ट इक्जाम्पल म के दिन चाहन्छु भनेपछि प्रेसर अहिले एकदम कमन छ, तपाईँले विचार गर्नुभएको होला सबैतिर प्रेसर चाहिँ
लो देखिन्छ, अहिले
लो होइन सर हाई देखिन्छ, प्रेसर चाहिँ बडी जुन प्रेसर छ एकदमै हाई देखिन्छ, किन भन्दाखेरि हाम्रो खानपिन हामी चाहिँ लाइफस्टाइल भन्यो नि त, तपाईँले हाम्रो नेपालीहरूको के छ ल साथीभाइकोसँगै भेट भयो भने पनि ल आज भेट भयो भने अलिकति खाइहालौँ न पिहालौँ न भन्ने हुन्छ छ, एकदमै त्यो छ होइन स्ट्रिक्टली, भनेपछि त्यसको दुर्गामी प्रभाव के त भन्नेको त हामीले त मोनिटरिङ गरेका छैनौँ नि, सर्भिसिङ गर्नुपर्छ शरीरलाई एटलिस्ट के नभयो भने वर्षको 2 पटक चाहिँ सर्भिसिङ हुनुपर्छ, मोनिटरिङ हुनुपर्छ, मेरो टिजी कोलेस्ट्रोलहरू के छ, मेरो सुगरको स्ट्याटस के छ, अनि पछि यो लाइफस्टाइल हाम्रो चाहिँ यस्तो छ भनेपछि यसले चाहिँ सुगर पनि निम्त्याउँछ, यसले टिजी कोलेस्ट्रोल हाई गराउँछ, भोलि यही बढ्दै गयो भने चाहिँ स्ट्रोक हुने चान्सेसहरू हुन्छ। अहिले मैले म सेती जनरल हस्पिटल पनि काम गरिरहेको छु भन्दाखेरि मैले त्यहीँ केसहरू तपाईँको कति धेरै केसहरू छ जुन हार्ट पेसेन्टहरू, यति धेरै हार्ट पेसेन्टहरू छ धनगढीमा अहिले, तपाईँको यति धेरै डायबिटिक पेसेन्टहरू छ धनगढीमा चाहिँ नि भन्दाखेरि त्यसकै उपज हो जस्तो लाग्छ मलाई चाहिँ।
अब मुकुन्जी यो कुरा गर्न आउँदा हामीले आम पब्लिकले के कन्सेप्ट लिन्छन् भने जबसम्म बिरामी हुनुहुन्न नि उहाँहरू
हजुर
कहाँ जानु छ र के गर्नु छ र खालि किन फकटिया पैसा खर्च गर्ने, हाम्रो बानी भनेको पैसा किन खर्च
गर्ने,
फोकटमा किन दिने कसैलाई,
होइन यस्तो पनि छ सर, मैले यस्तो सुत्तो भेटाएको छु कि चाहिँ नि मान्छेले टेस्ट गराउन आए, उनीहरूलाई मैले सम्झाएँ यो कुराहरू भने सम्झाएँ, आएपछि सबै कुरा त नर्मल रहेछ खालि पैसा खर्च भयो।
मलाई यतिसम्म भनेको थियो नि मुकुन्जी, म तपाईँलाई आज सेयर गर्दैछु, चेक गर्न गए बाहिर 400 रुपियाँ लियो, भित्र गए केही पनि देखिनँ, खालि पकडे 1200-1300 रुपियाँ खाइदियो भन्नु
भन्नुहुन्छ एकदम 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 भन्नुहुन्छ सर यो. तर उहाँकै आफ्नै मोटरसाइकल उहाँले लिनुभएको छ, वर्षको 6 चोटि त्यसलाई सर्भिसिङ गराउनुहुन्छ, केही भन्नु हुँदैन.
उहाँले यो बिग्रेछ त्यो बिग्रेछ भने पैसा खाइदिनुहुन्छ अरे.
त्यो चाहिँ सोच राख्नु हुँदैन, किन भन्दाखेरि हेल्थी छ त सबै कुरा छ नि. तपाईँलाई एउटा बेस्ट इक्जाम्पल भन्छु मैले, प्रेसर हो है. प्रेसर एबनर्मल भइरहेको कन्डिसन्सहरू धेरै छ अहिलेको, र प्रेसर हाई भयो, हाई भएको छ मान्छेलाई प्रेसर. प्रेसर हाई भएपछि उसले चाहिँ नि आफ्नै हिसाबले, हाम्रो सोचै फेरि हामी आफै डक्टर सबै होइन, सबै आफै डक्टर, हामीले चाहिँ चाहिँदैन.
टिप्स भने पुग्यो,
हामीले टिप्स भयो अलिअलि, त्यसै पनि नेटबाट हेरेर भयो भने अवश्य देखाने मान्छेहरू देखेछु मैले होइन.
सबै डक्टर भइहाल्यो,
सबै डक्टर भइहाल्यो. उसले चाहिँ स्वयं आफ्नो उसमा मेडिकलमा गयो अनि त्यसपछि ल मलाई चाहिँ टाउको दुखेछ यो दिनुहोस्, मलाई चाहिँ यो दुखेछ ऊ दिनुहोस् भनेर ऊ आफैले ट्रिटमेन्ट आफ्नो गरेछ हो. यस्तोसम्मको कन्सेप्टहरू छ नि त, यसलाई चाहिँ हामीले परिवर्तन गर्नुपर्छ. यस्तो चाहिँ हुनु हुँदैन. यसको कारणले तपाईँको जुन एन्टिबायोटिक रेसिस्टेन्सहरू भइरहेको छ, यो अहिले 5 ग्रेडको एन्टिबायोटिकहरू युज भइरहेको छ, यो हामीले यस्तै मिस्टेकहरूले गर्दा हो कि चाहिँ हामी.
अब यो बायोकेमिस्ट्री कुरा गरौँ सर, हाम्रो शरीरको अस्तित्व के छ सर, अलिकति बताउनु. हामी यो जुन अहिले बोलिरहेको छौँ यो एउटा ऊर्जा हो, शक्ति हो. हामी बोल्छौँ, हामीसँग ऊर्जा छ, द्याट्स वाइ हामी बोलिरहेको छौँ. यदि छैन भने त हामी त कमजोर भयो. हजुर हजुर, मात्र हुन्छ होइन. यो अवस्था हेर्दा कतिको इम्पोर्टेन्स छ शरीरको केयर गर्नुपर्ने, शरीरलाई मेन्टेन गर्नुपर्ने, शरीरलाई हेल्दी राख्नुपर्ने छ.
अब तपाईँले सुन्नुभएको चाहिँ हेल्थ इज वेल्थ भनेर भनेको छ होइन. स्वास्थ्य नै धन हो, स्वास्थ्य छैन भने त केही पनि छैन. स्वास्थ्य नै धन हो भन्ने बित्तिकै अब यसलाई धेरै इलेबोरेट गरिराख्नुपर्ने कुरा चाहिँ म देख्दिनँ होइन. तर अनि पछि हामीले चाहिँ जस्तो शरीरलाई, हाम्रो शरीरको गतिविधि के भइरहेको छ, केही पनि चिजहरू त रोग लाग्नुभन्दा सिम्टम्सहरू देखाउँछ. रोगले पनि यत्तिकै लाग्ने होइन, भाइरस तपाईँको शरीरमा इम्प्याक्ट गर्यो भने या तपाईँलाई शरीरमा केही पनि मेटाबोलिक एबनर्मलिटीहरू भयो भने पनि शरीरले चाहिँ केही न केही तपाईँलाई सिम्टम्सहरू देखाउँछ.
हामी इम्युनिटी पावर बढाउने भन्छौँ
हो,
यो बायो नै हो नि होइन सर.
एकदम सर, बायो यो चाहिँ तपाईँको बायोकेमिस्ट्री नै हो. इच एन्ड एभ्री तपाईँको शरीरभित्र जे पनि भइरहेको छ, तपाईँले खाना खानुभयो त्यो खाना ब्रेकडाउन भएर तपाईँको ग्लुकोज बन्छ, एकातिर प्रोटिनहरू गएर ग्रोथ गराउँछ, अनि पछि प्रत्येक सेलभित्र गएर सुगरले चाहिँ नि आफ्नो रोल गरेर एटिपीहरू प्रड्युस गर्छ. एटिपी भन्नाले इनर्जी भन्छौँ हामीले होइन, इनर्जीहरू प्रड्युस गर्छ. त्यही इनर्जीको उपज हो हामीले चाहिँ नि सबै हाम्रो दैनिक क्रियाकलापहरू गर्छौँ, त्यो सबै त्यो हाम्रो त्यो सुगरको
एज कति भयो ठ्याक्कै मैले नसोध्नु पर्ने सोधि
होइन. मलाई चाहिँ ठ्याक्कै 32 वर्ष भयो.
32 वर्ष भयो, तर हेल्थ चाहिँ बडो मजाले मेन्टेन गर्नुभएको छ. नत्र अहिले हेर्ने भने अधिकांश मान्छेको चाहिँ पेट लाया देखिन्छ. यो पेटकै कुरा गरौँ न त, के हो त यो, कसरी लाग्छ होला?
अब मैले आफ्नो भनिदिएँ सर होइन, मैले चाहिँ अरूलाई पनि म सजेसन दिन्छु, ड्रिङ्क्स पनि नगर्नु होला. त्यसपछि अब मैले आफ्नो कुरा गर्नुपर्दा मैले ड्रिङ्क्स पनि गर्दैन सर. त्यसपछि मैले मिट पनि, यो मिटहरू त्यो मासुहरू, म एकदम भेजिटेरियन मान्छे हो.
होइन अहिले त नन भेजको जमाना भइसक्यो भन्छन् धेरैले. त्यो नन भेजको जमानामा भन्छ नि होइन, नन भेजहरूको एउटा ग्रुपमा साथीभाइ कोही भेजिटेरियन साथी भयो भने उसको त बिल्ला भइहाल्यो.
बिल्ला भइन्छ त, बिल्ला कन्सेप्ट मात्रै हो सर. मलाई भेजिटेरियन भएको एप्रोक्सिमेटली 8-9 इयर्स 10 इयर्स भयो. मेरो सबैसँग म उठ्न बस्ने सबै मेरो साथीहरू खाने पिउनुहरू सबै छ होइन, रमाइलो छ. म
कस्तो लाग्छ सर,
मलाई त रमाइलो लाग्छ सर एकदमै. त्यस्तो केही पनि छैन, उनीहरूले उसलाई थाहा छ, उनीहरूले के भन्छ भन्दा ए मुक्कु आयो ल उसलाई माजा दिनुपर्छ. एउटा त्यो त्यो फिलिङ्स जुन छ नि त्यो पनि साह्रै रमाइलो हुँदो रहेछ क्या.
गफगाफ हुने होइन, जुस खाएर भयो नि रमाइलो गरिन्छ.
उनीहरूभन्दा बढी रमाइलो गर्छु मैले चाहिँ.
यो मेन्टेन कसरी गर्ने होला सर, बायो हाम्रो जुन यो भौतिक शरीर छ
हजुर,
यसको बारेमा अलिकति बताइदिनु सर, कसरी मेन्टेन गर्ने, कसरी हामी हेल्दी हुने, त्यसपछि हामी सुगर प्रेसरको कुराकानी गरौँ.
सबैभन्दा इम्पोर्टेन्ट कुरा खानपिन हो सर हाम्रो चाहिँ. खानपिन अहिलेको जुन खानपिनहरू छ हाम्रो चाहिँ, त्यो खानपिनहरू तपाईँको अर्ग्यानिक भन्दा बढी इनअर्ग्यानिक नै छ. सबै चाहिँ हाम्रो अब फर्टिलाइजरहरू युज भएको खानेकुराहरू छ. त्यो खानेकुराहरूले गर्दाखेरि अलिकति हाम्रो शरीरमा चाहिँ इफेक्ट गर्ने कुराहरू हुन्छ दीर्घकालीन है. यो फेरि आजको भोलि देखिने होइन कि, त्यसले लङ टर्म इफेक्ट हुन्छ यसको चाहिँ. यो कुराहरू सकिन्छ भनेपछि अर्ग्यानिक कुराहरू चाहिँ, अब अर्ग्यानिक कन्सेप्ट बिस्तारै आउँछ सर. मैले अहिले भने होइन, तपाईँलाई अहिलेको 5-7 वर्षपछि 8 वर्षपछि
अधिकांश अहिले त पनि देख्छौँ हामी, धेरैलाई अर्ग्यानिक नै उहाँहरू भइसक्नु भएको छ.
त्यो भन्नु हुनुभएको छ तपाईँले, अब अर्ग्यानिक स्टोरै देख्नुहुन्छ 5-7 वर्षपछि धनगढीमा चाहिँ नि. यो होडबाजी चल्छ कि अर्ग्यानिक स्टोर भनेर, विचार अब अहिले नभए पनि नेक्स्ट 5-7 वर्षमा चाहिँ अर्ग्यानिक स्टोरहरू नै यहाँ धनगढीमा इस्टाब्लिस हुन्छ.
भने यो खानपिनले हामीले केयर नगर्दा आज पत्थरीको समस्या, पेटको समस्या, गेस्ट्रिकको समस्या, यो सबै देखिरहेको हो.
खानपिन प्लस हाम्रो चाहिँ नि लाइफस्टाइल हेर्नुहोस् न, एक्सर्साइज भन्ने कुरै छैन. बिहानबाट साँझसम्म हामी दौड भागा भएका छौँ, अनि त्यसपछि साँझ अब खाना खायो, त्यसपछि अरू कुरा केही छैन, सुत्यो, फेरि भोलि बिहानबाट त्यही अझ रुटिन हाम्रो सुरु भयो. लाइफस्टाइल जुन यो टेक्नोलोजीको वृद्धिसँगै लाइफस्टाइल हाम्रो चाहिँ एकदम पुअर भइरहेको छ, र यो लाइफस्टाइल पुअर भएकै कारणले सबै कुराहरू चाहिँ एबनर्मल भइरहने हो.
धेरै खाना खान्छौँ, यसले पनि कोही कतै असर गर्छ या ग्याप गर्नुपर्छ जस्तो यहाँलाई लाग्छ, कसरी मेन्टेन गर्ने होला खानपिनको कुरामा?
खानपिनको कुरामा सर, खाना बढी खाएर वा कम खाएर त्यसले चाहिँ कुनै पनि फरक पार्ने चाहिँ हुँदैन. अनि खाना चाहिँ कहिले पनि, हाम्रो खाना सिस्टम के छ भन्दाखेरि, बिहान टन्न खायो, दिउँसोभरि
हामी क्यालोरी बेस भन्दा नि पेट भर्ने बेसमा खान्छौँ,
एकदम एकदम पेट भर्ने बेसमा खान्छौँ, त्यो चाहिँ अलिकति त्यसले पनि प्रभाव पार्ने हुन्छ हुन चाहिँ होइन, हामीले चाहिँ फ्रेक्सनल मिल भन्छ,
आज पेट अलिकति खाली भयो भने त दिनभरि तनावै हुन्छ होला धेरैलाई
हो, त्यसपछि आज हामीले खाएनौँ भनेपछि ल भात खाएनौँ भनेपछि नेपालीको चित्त नबुझ्ने जस्तो कि होइन, त्यो भएपछि हामीले फ्रेक्सनल मिल मिल चाहिँ खाना जहिले पनि फ्रेक्सनमा थोर थोरै खाने, फ्रेक्सनल मिल भन्छ, चार पटक खाने दिनमा चाहिँ थोर थोरै, बिहान एकपटक खाजा खायो त्यसपछि अनि तपाईँको टाइमिङ कस्तो हुन्छ, 12-1 बजे हुन्छ कि कति हुन्छ, अब टाइमिङ हेरेर त्यतिखेर तपाईँले अलिकति खाना खानुभयो, त्यसपछि तिम्रो तपाईँको चाहिँ 2-3 बजेतिर फेरि खाजा खानुभयो, त्यसपछि तपाईँको 7-8 बजेतिर तपाईँले खाना खानुभयो, त्यसपछि तपाईँले आफ्नो काम गर्नुभयो, र अनि के छ भन्दाखेरि साँझको खाना तपाईँले खाने बित्तिकै चाहिँ ग्यापिङ खानुपर्छ कि खाने बित्तिकै गएर बेडमा सुत्ने होइन, अलिकति आधी घन्टा 1 घन्टाको ग्याप छोडेर खानुपर्छ, त्यसले पनि लेजिनेस गराउने हुन्छ
है, जस्तो यो अहिले पछिल्लो समय हामी फास्टफुडहरू बढी खाने यहाँले देख्नु भएको छ, हामी रेस्टुरेन्टहरू क्याफेहरू धाउने हाम्रो अहिले बेसी बजार एरियामा देखिन्छ, गाउँघरतिर त अब साँझ भएपछि गफ माऱ्यो खाना बना खायो सुत्यो होइन, त्यो देखिन्छ, तर बजार एरियाको अलिकति लाइफ स्टाइल जो हामी गरिरहेको छौँ होइन, यसलाई यहाँले कसरी लिनु भएको छ सर, यो के हो
ए कम्पेयर टु, अब कम्पेयर हेरौँ एउटा गाउँको मान्छेलाई मैले टिजी कोलेस्ट्रोल हाई भएको देखेको छैन, टिजी कोलेस्ट्रोल हाई भएको देखेको अनि पछि सुगर भएको देखेको भनेको यहीँ बजारको मान्छेलाई हो, यसैले आफ्नो विश्लेषण धेरै विश्लेषण त त्यही कुराले गरिहाल्छ, हामीले एउटा रिसर्च गरेका थियौँ सर, 3500 जनालाई हामीले सुगर टेस्ट गरेका थियौँ फ्री अफ कस्ट होइन, र त्यो 3500 जनालाई रेन्डम चेक हो त्यो चाहिँ, त्यसमा कसलाई सुगर लागेको मान्छेलाई बोलाएको पनि
रेन्डमली, अब को आउनु
जो जो आउनुहुन्छ त्यसमा अब तपाईँको 10 वर्षको फुचेदेखि लिएर 80 वर्षको चाहिँ आमाहरू बुवाहरू पनि आउनुभएको थियो, उहाँहरूलाई त्यो 3500 जनामा म आफै आश्चर्यचकित छु कि मैले 3100 जनालाई सुगर लागेको भेटाएँ, म चाहिँ आश्चर्य होइन सर, म सकमा गएको थिएँ भनेपछि यस्तो व्यापक रूपमा चाहिँ तपाईँको
बजारमा कि गाउँमा
बजारमा सर 3100 जनालाई चाहिँ सुगर छ
त्यो रिसर्चमा,
त्यो रिसर्चमा चाहिँ बाफ्रे भनेपछि त यो एकदम
पर्सेन्टेजमा हेर्ने त अझ आयो हो नि त,
पर्सेन्टेजमा हेर्ने हो नि त धेरै आयो सर, यसलाई तपाईँ अब यही यदि यही कन्डिसन रहेन नि भने चाहिँ अबको 25 वर्षपछि कुनै मान्छे कुनै बच्चा कुनै चाहिँ नि मान्छे चाहिँ तपाईँको सुगर नभएको होला भनेर भन्न सकिन्छ र सकिँदैन नि, यही कन्डिसन यदि बढिरहने हो भने
गाउँमा खाना पनि खाइन्छ, कोदालो पनि खन्नु भएको छ, दिनमा काम पनि गरेको छ, दौड्नु पनि भएको छ, साइकल पनि गर्नु भएको छ,
उनीहरूलाई चाहिँ सोच्ने फुर्सद पनि छैन, आफ्नो काममा लागेका छन्, मेहनत गरेका छन् र रोग भन्ने कुरो त्यति साह्रो देखिएको पनि छैन, तर सहरमा हेर्नुहोस् तपाईँ यो खानपिनले नै हो सबै कुराहरू भएको चाहिँ, अनि पछि हाम्रो चाहिँ लाइफस्टाइल हो मेन, लाइफस्टाइल तपाईँको एकदम लग्जरियस लाइफस्टाइल छ, खाना मोमो खाएछ, त्यो चाउमिनहरू खाएछ, चिल्लो चाप्लोहरू खाएको छ, तपाईँको चाहिँ फास्टफुडहरू भयो होइन, चाउचाउहरू खाएको छ, यिनीहरूले पनि के
अहिले सबै कुरो चाहिँ फेरि मोमो र चाउमिन त प्राय सबै तपाईँलाई पनि मनपर्ने मलाई मनपर्ने अरूलाई पनि मनपर्ने
निश्चित तुरुन्तै यसको असर केही पनि देखिँदैन सर, एउटा पर्टिकुलर टाइम आउँछ त्यो टाइमपछि सबै कुराहरू देखिन्छ, अनि अर्को समस्या मैले एनालाइसिस गरेको चाहिँ 40 इयर्स क्रस भएपछि धनगढीमै भनौँ न हामीले जुन हाम्रो रिसर्च एनालाइसिस भनिरहेको छ त्यसमा चाहिँ भिटामिन डी र क्याल्सियम एकदमै लो, भिटामिन डी र क्याल्सियम तपाईँको हड्डीको समस्याहरू धेरै देखिरहेको छ, यसको पनि अब खानपिनले नै हुन्छ, हाम्रो चाहिँ अब खानपिन तपाईँको चाहिँ कस्तो छ भन्दाखेरि अनयुजुअल डाइटहरू छ, त्यसपछि रेसनल डाइटहरू छैन, इरेसनल डाइटहरू छ, यो कुराले पनि त्यो भिटामिन डी र क्याल्सियमको कमी भएको हो कि जस्तो मलाई चाहिँ लाग्छ।
ओके, अब अन्य विषयमा हामी कुराकानी गरौँ, मुकुन्द जी यतिखेर ब्रेकको टाइम भएको छ, 7:55 गइसकेको छ, आजसित आजको यो तातो बसमा हामीसँग धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरका डाक्टर साहब हुनुहुन्छ, हामीसँग मुकुन्द जोशी हुनुहुन्छ, उहाँसँग हामीले यो बायोकेमिस्ट्री हाम्रो शरीरको अस्तित्वको विषयमा रहेर हामी कसरी आफ्नो शरीरलाई केयर गर्न सक्छौँ यो विषयमा हामी कुराकानी गर्दैछौँ, यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु।
कहिले ड्याडी कहिले म
कहिले मम्मी कहिले भाइ
दुई दुई जना घुम्न जान्छौ
स्टाइलले डुबे चलाइ
मेरो हेर हाम्रो फेभरेट 1+8 2 8
घरको काममा हरेक ठाउँमा
सँगै जान्छौ टाइम मिलाइ सजिलै पुगिन्छ चाहनी स्टाइलिस डुबे चलाइ मेरो हेर हाम्रो फेभरेट 1+8 2 8
अब 111 cc को पावरफुल इंजिन बाहर तेल हालना मिलने ठाउँ मोबाइल चार्जिंग पोर्ट इंटीग्रेटेड ब्रेकिंग सिस्टम र साइड स्टैंड इंडिकेटर जस्ता आकर्षक विशेषताहरू भएको डुएट चलाउँदै घुम्नुहोस् आफ्नो परिवारसँग हाँस्दै रमाउँदै हिरो डुएट
1+8 2 8
थप जानकारीका लागि आजै नजिकैको हिरो शोरूममा सम्पर्क गर्नुहोस्।
भारतबाट नेपाल पैसा पठाउँदा सुलभ सरल छ ग्लोबल रेमिट गर्दा
चाहे जति रकम झिकौ बाँकी ब्याङ्कमै जम्मा बचत हुन्छ धेरै अब ग्लोबल रेमिट गर्दा
भारतका युपिआई आइडिबिआई यस ब्याङ्क वाइजमन रेमिट र अक्सिजन रेमिटका सम्पूर्ण शाखाहरूबाट ग्लोबल रेमिट र आइएमई रेमिट मार्फत नेपालमा पठाएको पैसा नेपालमा रहेका ग्लोबल आइएमई ब्याङ्कका सम्पूर्ण शाखाहरूबाट बेस्ट रेमिटबाट तथा आइएमई रेमिटका 8,000 भन्दा बढी शाखाहरूबाट सजिलै प्राप्त गर्न सकिन्छ
सबैको मन मनमा ग्लोबल रेमिट
ग्लोबल आइएमई ब्याङ्क सबैका लागि ब्याङ्क
हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै उर्किँदैछ नेपाल चोकको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखलाई मनाउँदै उर्किँदैछ नेपाल चोकको फनमा रमाउँदै
नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन
चोको 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 फन
पूर्ण रूपमा हस्पिटालिटीको सुविधा सहित होटल फ्लोरा धनगढी चटकपुरमा
सेवा र सुविधाहरू
नर्मलदेखि डिलक्स सम्मका रूमहरू
दुईवटा मिटिङ हलका साथ बार एन्ड रेस्टुरेन्ट
सेफ्टी कार पार्किङ
एयर टिकट एन्ड कार बुकिङ फेसिलिटिज
कस्टमर पिकअप ड्रप अन रेन्टल
इमर्जेन्सी डाक्टर अन कल विस्तृत जानकारीका लागि होटल फ्लोरा हस्पिटालिटी प्राइभेट लिमिटेड चटकपुर 3 धनगढी कैलाली
सम्पर्क नम्बर 091417544 वेबसाइट www.hotelflora.com.np इमेल info@hotelflorahospitality
दुनिया रंगीन छ खुशीका रंगहरु सजेको छ रंगोत्सव महापर्वको सबै मना
पशुपति पेन्ट्स रङ्गोत्सव यस पालीको चाडमा पशुपति पेन्ट्सको रु 50,000 बराबरको पशुपति पेन्ट्स खरिद गर्दा लकी ड्र कुपन मार्फत जित्नुहोस् आकर्षक उपहारहरू र बम्परमा बजाज पल्सर NS200 यो योजना भाद्र 1 गतेदेखि कार्तिक 30 गतेसम्म लागू हुनेछ पशुपति पेन्ट्स खुसीका रङहरू
समृद्धिको ढोका अब उघार्नु सबैले एक घर एक खाता अब खोल्नु सबैले व्यवसाय विस्तार हुन्छ आय बढ्छ एक घर एक खाता खोले बचत बढ्छ सुरक्षित हुन्छ जिन्दगी भविष्य जोगिन्छ
नेदरल्यान्डको AAA श्रेणीको FMO ब्याङ्कसँग साझेदारी भएको विश्वासिलो NMB ब्याङ्कको एक घर एक खाता कार्यक्रम योजना अन्तर्गत खाता खोलेर समृद्धिको पहिलो पाइला बढाउनुहोस् साथै NMB ब्याङ्कमा खाता खोलेर पाउनुहोस् डेबिट कार्ड मोबाइल ब्याङ्किङ लघु वित्तीय कर्जा लगायत सबै सुविधा आफ्नो हरेक आर्थिक कारोबारको लागि ब्याङ्किङ प्रणालीको प्रयोग गरौँ सम्भावित आर्थिक अनियमितताबाट बचौँ NMB ब्याङ्क एक घर एक खाता समृद्धिको पहिलो पाइला
हे दशैं तिहारको सेलिब्रेशन वर्लपुलमा सबैको अट्र्याक्सन उपहारै उपहारले घर हाउसफुल सबैलाई मिल्ने छ ह्याप्पीनेस फुल
यो उत्सवमा सबैलाई मिल्छ ह्याप्पीनेस हाउसफुल जब आउँछ घरमा वर्लपुल किनकि हरेक सामानमा छ उपहार फुल वर्लपुलका सामानहरूमा 10% वारेन्टी पाइन्छ अनि हरेक सामानमा पक्का उपहार ग्यारेन्टी पाइन्छ शर्तहरू लागू हुनेछन्
आहा बुहारी कति मिठो खाना कुन चामल पकायो
बुवा पनि उही बजारमा जहाँ पनि पाइने स्माइल क्वालिटीको मेगा ब्रान्डको चामलको खाना त हो नि
कुन चामल रे बुहारी फेरि भन त
केलाउनु बिन्नु नपर्ने स्वादिलो अनि गुनिलो स्माइल क्वालिटीको मेगा ब्रान्डको चामल त हो नि बुवा
हर र बासना सरर मुखै रसाउने स्माइल क्वालिटीको मेगा ब्रान्ड चामल तपाईँ हामी पनि सधैँ प्रयोग गरौँ बजारमा सर्वत्र उपलब्ध छ
DFM time check. It's 8 a.m.
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। प्रदेशमा साथको आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहस हुँदै हुनुहुन्छ र तातो बहसमा आज हामीसँग हुनुहुन्छ डाक्टर साहब हुनुहुन्छ मुकुन्द जोशी हुनुहुन्छ जो चाहिँ बायोकेमिस्ट हुनुहुन्छ। उहाँले चाहिँ पछिल्लो समय मेडिकल सेक्टरमा चाहिँ काम गरिरहनु भएको छ। धनगढीमा चाहिँ धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरको रूपमा आफूलाई यहाँको जनताको सेवा गर्न स्पेसली अब हाम्रो शरीर बायो सम्बन्धी चाहिँ उहाँले चाहिँ जनतालाई सेवा दिँदै हुनुहुन्छ। हामीले कतिको केयर गर्नुपर्छ अहिले जुन हामीमा देखिने प्रेसरहरूका कुराहरू छन् सुगरका कुरा छन् पेट सम्बन्धी धेरै रोगहरू देखिन्छ हामी किन केयरलेस गर्छौँ। हाम्रा पेटहरू ठुला देखिन्छन् हात खुट्टाहरू पातला देखिन्छन् किन यस्तो हुन्छ हामी किन खानपिनमा त्यति केयर गर्दैनौँ त यो वास्तवमै आम जनताको आम पब्लिकको एउटा चासो सरकारको विषय हो। यसै विषयमा आज हामी कुराकानी गर्दैछौँ। हामीसँग धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरको डाक्टर साहब हुनुहुन्छ मुकुन्द जोशी उहाँलाई म पुनः वेलकम गर्छु पुनः स्वागत छ।
धन्यवाद सरलाई।
अब मुकुन्दजी मैले अघि कुरा गर्दै थिएँ प्रेसर र हामी सुगर अहिले आम धेरै जस्तोमा तपाईँले भन्नुभयो हामीले रिसर्च गरिरहँदा 18 तपाईँहरूले रिसर्च गर्नुभयो कुन कुन सेक्टरमा रिसर्च गर्नुभयो सर?
त्यो मेरो रिसर्च चाहिँ त्यो पर्सनल रिसर्चहरू हो सर। त्यसमा चाहिँ आरएनए एप्टामर टेक्नोलोजीहरू छ त्यसमा चाहिँ होइन माइक्रो आरएनएहरू छ। अब त्यो मैले बुझाउने बेलामा अलिकति नबुझ्लान् मान्छेहरूले अलिकति त्यो शरीरको धेरै एउटा सेल सेलको भित्र पनि जुन कोषहरू हुन्छ त्यो शरीरको एकदम माइन्युट कुराहरू कसरी चाहिँ डेभलपमेन्ट हुन्छ भन्ने कुराहरूमा चाहिँ रिसर्च गरिएको छ। अनि तपाईँको मैले चाहिँ प्रोस्टेट क्यान्सरमा चाहिँ क्रिएटिनिन र हाम्रो चाहिँ युरियाको रेसियो के हुनसक्छ भन्ने कुराहरू छ। त्यसपछि सुगरको छ सर, लिभर फङ्सन टेस्टमा चाहिँ नि सुगर टाइप टू डायबिटिज मा चाहिँ नि लिभर फङ्सन टेस्टको चाहिँ रोल के छ भन्ने कुराहरूमा। अनि एउटा मैले एकदमै इम्पोर्टेन्ट कुरा भन्नुपर्दा चाहिँ मैले ब्रेस्ट क्यान्सरमा चाहिँ माइक्रो इलिमेन्ट्सहरू जुन छ त्यो इलिमेन्ट्सहरूको ट्रेस इलिमेन्ट्सहरूको रोल के छ त भनेर चाहिँ मेरो थेसिस पनि थियो सर। त्यो चाहिँ त्यसमा मैले त्यसमा पनि रिसर्च गरेको छु।
अब मुकुन्दजी अहिले हेर्ने हो भने हामीले यो कुराकानी गर्दा यो अहिलेको खानपिन हाम्रो शरीरको अवस्था बायोको अवस्था हेर्दा होइन अघि मैले तपाईँलाई हामी अफ द रेकर्ड कुरा गर्दा एउटा पानीको उदाहरण दिएको थिएँ तपाईँलाई। यो हामी पानी जस्तै अहिले हामी पानी वाटर हामी युज गर्दैछौँ हामी वाटरमा मिनरल छ भनेर हामी बजारमा खान्छौँ होइन त्यो मिनरल त हुँदैन प्युरिफाई हो त्यो मात्र प्रशोधित
होइन
त्यसलाई हामीले धेरै व्याख्या विश्लेषण गर्न आवश्यक छैन। यो पानीको कुरा गरौँ यो पानी खाएपछि हामीलाई एनर्जी हुन्छ होइन ग्यास टू हो हाइड्रोजन र अक्सिजन छ। यदि यो पानी भएन भने पानीमा त्यो हाइड्रोजन र अक्सिजन भएन भने हामी पानी खानुको अर्थ रहला त सर?
रहँदैन सर। अनि तपाईँ हेर्नुहोस् हाम्रो बडीभित्र पनि 95% चाहिँ के भन्छ भन्दाखेरि फ्लुइड नै हुन्छ बडी ब्लड पनि हाम्रो फ्लुइड नै हो 95% चाहिँ हाम्रो बडीमा चाहिँ फ्लुइड नै हुन्छ भनेपछि अब यसको पानीको महत्त्व कतिको छ भन्ने कुरो त त्यसैले विश्लेषण गरिहाल्यौँ।
हामी बजारको पानी खान्छौँ त्यो पानी कतिको उपयुक्त छ सर?
पानी यस्तो हो सर, पानी चाहिँ नि अब अरू कुरा पानीमा चाहिँ एउटा के देखिन सक्छ भन्दाखेरि जस्तो ट्रेस इलिमेन्ट्स मिनरल्सहरू भनौँ जस्तो आर्सेनिकहरू भयो तपाईँको क्याल्सियमहरू भयो कार्बोनेटहरू पानीमा पाउने चिजहरू यो हो जसले चाहिँ पत्थरी गराउँछ भन्छौँ नि हामीले त्यो कार्बोनेटहरू भयो त्यो कुराहरूले चाहिँ खास इफेक्ट गर्ने हो। र अर्को तपाईँको चाहिँ ब्याक्टेरियल इन्फेक्सनहरू जहाँ पाइदिएको पानी खानु हुँदैन फोहोर हुन्छ उमालेर खानुपर्छ भन्ने कन्सेप्ट जुन छ त्यो पनि ब्याक्टेरिया मार्नको लागि वा ब्याक्टेरिया किल गर्नको लागि
पानीमा अरू केही पनि हुँदैन यसमा हुने भनेको ब्याक्टेरिया बाहेक त अरू त केही छैन होला के अरू केही अरू पनि
यसमा अन्य चिजहरू हुँदैन सर। यसमा चाहिँ मैले हामीले भन्नुपर्दाखेरि यसमा चाहिँ अब त्यही जुन चाहिँ अक्जेलेट्सहरू भने मैले तपाईँलाई युरिया क्याल्सियमहरू भयो होइन इलिमेन्ट्सहरू ट्रेस इलिमेन्ट्स भनौँ न जुन चाहिँ क्याल्सियमहरू भयो अनि पछि यो चुनाहरूको कम्बिनेसन्सहरू भयो यस्तो प्रकारको सब्सटान्सेसहरू
किन हुन्छ होला मलाई यो पानीको उदाहरण दिइरहँदा अलिकति अरू गफ पनि गरौँ अहिले हुँदैछ यो पानी जो नलको पानी खानुहुन्छ नि आम धेरै ग्रामीण क्षेत्रमा अहिले पनि सहर बजारमा हेर्ने भने उहाँहरूले 150-160 फिट हाल्नु भएको छ भन्नुहुन्छ उहाँहरू होइन उहाँहरू नलको पानी खानेले मिनरल हामी जो भन्छौँ अहिले प्युरिफाई प्रशोधित पानीमा भन्छु त्यसलाई
बोतलको पानी
त्यो पानीको स्वाद मान्नुहुन्न उहाँहरूले वास्तवमा किन रहेछ त्यस्तो? त्यो भित्रको जुन चाहिँ एनर्जी थियो जो चाहिँ हाइड्रो भन्छौँ हामी त्यो शक्ति निकालेपछि पानीमा स्वाद मरेको हो त पानीको स्वाद हुन्छ कि हुँदैन भन्ने कुरा पनि बेला बेलामा चर्चा हुन्छ
त्यो चाहिँ कस्तो हो भन्दाखेरि एक त सर आफ्नो हेबिट हो सबभन्दा पहिलो कुरो जस्तो तपाईँलाई एउटा इक्जाम्पल दिन्छु मैले मिनरल वाटर भन्छौँ जुन हामीले त्यो मिनरल वाटर तपाईँले खाइराख्नुहोस् होइन र कुनै त्यसपछि तपाईँ चाहिँ नि
अन्य पानी खाने
तपाईँलाई स्वाद आउँदैन एउटा कुरो। अर्को कुरो तपाईँ नर्मल पानी खाइराख्नुहोस् र तपाईँ त्यसपछि कहिले उमालेको पानी खाइदिनुहोस् तपाईँलाई स्वाद आउँदैन त्यो आफ्नो आफ्नो टेस्ट हो। उमालेको पानी जो मान्छेले खान्छ जसले वर्षभरि यस्तो मान्छे पनि हुन्छ जसले चाहिँ नि पानी उमालेर मात्रै खान्छ र उसलाई तपाईँ एक गिलास पानी यस्तो दिनु उसले खानै सक्दैन त्यो आफ्नो टेस्ट हो आफ्नो
हेबिट
हो।
प्रेसर र अहिले सुगर धेरै छ सर यो किन हुन्छ होला किन यस्तो देखिन्छ हाम्रो शरीर अहिले हेर्ने हो भने अक्सर मान्छेमा होइन मलाई त प्रेसर छ मलाई त सुगर छ
स्ट्रेस
यो किन हामीले केयर गर्न सकेनौँ किन यो समस्या बढी भयो मुकुन्दजी यहाँलाई के लाग्छ?
स्ट्रेस हो सर लाइफ तपाईँको दौडा दौडमै बितेछ लाइफ चाहिँ नि के छ भन्दाखेरि अब सबै कामको प्रेसर, घर फ्यामिलीको प्रेसर, अब
मेन्टली प्रेसर
कन्ट्रीकै प्रेसर भनौँ न, जबदेखि लिएर सबै कुराको प्रेसर छ। त्यही भएर त्यो प्रेसर पनि एउटा रिजन हो, है। जेनेटिक कज पनि हुन्छ, है, हुन चाहिँ जेनेटिक कज पनि हुन्छ, जेनेटिक कज नहुने पनि होइन, तर जेनेटिक भन्दा पनि यो बाहिर जुन लाइफस्टाइल छ, त्यसपछि हाम्रो खानपिन छ, यो नै बढी यसले नै बढी प्रभाव पारेको हो कि जस्तो लाग्छ।
कुन कुन कस्तो कस्तो खानेकुरा खाँदा हामीलाई सुगर हुँदैन होला सर, प्रेसर हुँदैन अलिकति, यो पनि किनभने जनतालाई अवेरनेसको विषय हो यो।
सुगर भनेको चाहिँ के हो त भन्दाखेरि, यो यसलाई अलिकति भनिदिन्छु है, मैले चाहिँ मान्छेले के छ भन्दाखेरि, सुगर भयो जस्तो अब हाम्रो नर्मल रेन्जहरू हेर्ने बेलामा, त्यसपछि अनि तपाईँको चाहिँ प्रिस्क्रिप्सनै हेर्ने बेलामा पनि के छ भन्दाखेरि, अब जनरली त्यही टेस्ट गर्ने बेलामा पनि थाहा भइहाल्छ, साइडमा लेखेकै हुन्छ प्रिस्क्रिप्सनहरूमा, होइन। तर हामीले मैले भन्नुपर्दाखेरि चाहिँ सुगर डब्लुएचओको क्राइटेरिया अनुसार 126 मिलिग्राम पर डेसिलिटरभन्दा बढी फास्टिङ भन्छौँ, जसलाई 8 आवर फास्टिङ हुनुपर्छ मिनिमम, र खाना खाइसकेपछि 200 मिलिग्राम पर डेसिलिटरभन्दा चाहिँ नि मुनि हुनुपर्छ। त्योभन्दा बढी यदि सुगर कन्सन्ट्रेसन बढीमा छ भनेपछि त्यसलाई चाहिँ नि हामीले डायबिटिकको क्याटेगोरीमा अझै राखेको छैनौँ, डायबिटिकको क्याटेगोरीमा हामी त्यसलाई तब राख्छौँ जब चाहिँ फ्रिक्वेन्टली सब्सिक्वेन्टली त्यो जुन कन्सन्ट्रेसन छ त्यो चाहिँ 6 चोटि या 5 चोटि बढी भयो भनेपछि हामीले 6 चोटि।
एउटा कुरा नि, अहिले धेरैले के भन्छ भने सुगर लाग्ला है चिनी बढी खानुहुन्न भन्ने जुन कन्सेप्ट छ, यसलाई यहाँले कसरी
भन्नुहुन्छ?
जुन कार्बोहाइड्रेट चिजहरू बढी खानु यसले हुने कुराहरू हो, हामी आलु भातहरू बढी बेसी हाम्रो हेबिट छ नि त, यो खानेहरू त छँदै हुन्छ। उहाँहरू के भन्नुहुन्छ, चिनी खायो भने सुगर लाग्छ अरे, अब हेर्नुहोस्
त्यो बुझाइ गलत बुझाइ भएर हो सर, चिनी खाएर सुगर लाग्ने होइन होइन। अनि भने नि मैले तपाईँलाई 6 चोटि तपाईँले सुगर चेक गराउनु भयो र त्यो हाम्रो बर्डर मैले जुन भनेको बर्डर लाइन छ त्योभन्दा यदि माथि हुन्छ भनेपछि त्यसै हामीले सस्पेक्ट गर्छौँ र त्यसलाई हामीले फर्दर ट्रिटमेन्टको लागि फर्दर एनालाइसिसहरू गर्छौँ र बल्ल हामी कन्फर्म गरेर बल्ल अनि के भन्छौँ भन्दाखेरि ल तपाईँले चाहिँ सुगर छ भनेर कन्फर्मेट्री गरेर दिन्छौँ। जनरली अब प्र्याक्टिस के हुन्छ भन्दा एकचोटि सुगर हाई भयो 200 देखियो भन्दैमा, जस्तो तपाईँले नै अहिले जुस खाएर एकछिनपछि गराउनु भयो, हामी त्यो क्लिनिकल हिस्ट्रीतिर त जाँदै जाँदैनौँ होइन। तपाईँले उखुको जुस खानुभयो 450-500 पुग्छ भनेपछि तपाईँले नजानेको मान्छे या त्यसप्रति नथापाएको मान्छेले भन्दाखेरि त बाफ्रे 500 तँलाई त सुगर लागेको छ मेटफर्मिन खा भन्ने हुन्छ नि त,
सजेसन
डक्टरहरू सबै छ है होइन, जम्मैले तपाईँलाई चाहिँ ट्रिटमेन्ट गरेर पठाउँछ त्यो छ। त्यही भएर चिनी खाएर हुने होइन सुगर चाहिँ, सुगर हुनको लागि जेनेटिक 2 कज हुन्छ। डायबिटिज तपाईँको 2 प्रकारको हुन्छ, हुन चाहिँ 4 प्रकारको हुन्छ, अब त्यसलाई 2 चाहिँ हामीले अलिकति सप्रेसिभ उसमा वेमा राखेछौँ, र 2 चाहिँ मेन डायबिटिज टाइप 1 र टाइप 2 डायबिटिज। डायबिटिज के छ भन्दाखेरि, एउटा डायबिटिज हुन्छ तपाईँको मेन डायबिटिज जुन हाम्रो सुगर छ त्यसलाई डाइजेस्ट गर्ने भनेको इन्सुलिनले हो। इन्सुलिन यदि शरीरमा प्रोड्युस भइरहेको छ त्यो निकाल्छ तपाईँको बिटासेल भन्ने पेनक्रियाज भन्ने अङ्ग छ, जसको चाहिँ बिटासेलले चाहिँ हाम्रो चाहिँ पेनक्रियाज इन्सुलिन निकाल्छ। त्यो इन्सुलिनको काम चाहिँ तपाईँको यो चाहिँ ग्लुकोजले डाइजेस्ट गर्ने हो। अब यसलाई के छ भन्दाखेरि, एउटा शरीरमा चाहिँ के हुन्छ, ग्लुकोज प्रोड्युस भएर ग्लुकोज छ र इन्सुलिन शरीरले निकालिरहेको छ तर ग्लुकोज चाहिँ डाइजेस्ट गरेन, एउटा कुरो। अर्को कुरो तपाईँको के छ भन्दाखेरि, शरीरले इन्सुलिन नै निकालेन भनेपछि अनि बल्ल शरीरमा अब इन्सुलिन नै निकालेन भनेपछि डाइजेस्ट केले गर्छ त ग्लुकोज? डाइजेस्ट गर्ने कुनै साधन नै छैन भनेपछि अनि फ्रिली तपाईँको ग्लुकोज चाहिँ शरीरमा घुमिराख्यो, युटिलाइज हुन पाएन। युटिलाइज हुन पाएन भनेपछि त्यसले चाहिँ अब तपाईँको युरिनमा देखियो त्यो चाहिँ, अनि पछि ब्लडमा घुमिराख्यो भनेपछि यसले चाहिँ इफेक्ट गर्छ, लङ टर्म इफेक्टहरू देखाउँछ, त्यसलाई हामीले डायबिटिज भनेर चाहिँ नाम दिएका छौँ
होइन। अहिले मान्छेहरूको अलिकति बजार एरियामा देखिन्छ, बिहान 4 बजेबाट म पनि कहिले काहीँ निस्क्यो भने बडो भिडभाड देखिन्छ बिहान, होइन। यो अहिले मान्छेमा चाहिँ एउटा हेबिट बस्दै गएको छ, हामी पब्लिकमा चाहिँ अब मर्निङ वाक गर्नुपर्छ, कमसेकम हाम्रो शरीरलाई केयर गर्नुपर्छ, पसिना बगाउनुपर्छ, अरूभन्दा पनि पसिना निकाल्नुपर्छ।
अनि एउटा कुरा तपाईँलाई यो अझ भनिदिउँ सर, यो कस्तो छ भन्दाखेरि, योमा पनि एउटा कन्सेप्ट ऊ भइसक्यो मान्छेलाई, अवेरनेसले हो कि फियरले हो जस्तो लाग्छ मलाई चाहिँ है, मेरो मैले देखेको एनालाइसिस। किन भन्दाखेरि मेरो विचार के हो भन्दाखेरि, पर्सनली भन्नुपर्दा मैले चाहिँ प्लिज यसलाई चाहिँ फियरको रूपमा, फियरले होइन कि अवेरनेसको रूपमा चाहिँ युज गरिदिनु होला भन्ने रिक्वेस्ट हो है सबैलाई चाहिँ। किन भन्दाखेरि मलाई चाहिँ टिजी कोलेस्ट्रोल हाई भएपछि म भोलिबाट दौडिने, त्यसपछि अनि एक हप्ता पछि 10 दिनपछि फेरि अलि नर्मल भएपछि फेरि ठिकै छ नि त, सुतममा के छैन 10 दिन 15 दिनहरू भन्ने कन्सेप्ट जुन छ नि, यसलाई अलिकति परिवर्तन गरेर चाहिँ यसलाई निरन्तर रूपमा चाहिँ वर्षैभरि लैजाइदियो भनेपछि अलिकति
राम्रो होला। राम्रो होला। मान्छे लाइफस्टाइल कसरी बिताउनु, बिजी धेरै हुनुहुन्छ सबैतिर होइन, मान्छेहरू दिनभरि अफिसमा कुर्चीमा बस्नु भएको हुन्छ, ढाडको समस्या देखिन्छ, धेरै समस्या छन् हेर्नुहोस्। हामीले आफ्नो शरीर, आफ्नो जीवन, आफ्नो लाइफ टाइम, स्पेसली हामीले 10 to 5 या भनौँ हामी जीवन चक्रको जुन समय कुरा गर्दैछौँ, डेली रुटिन कस्तो हुनु पर्ला जस्तो लाग्छ यदि हेल्दी मान्छे बन्नु छ भने?
हेल्दी मान्छे बन्नु छ भने सबभन्दा पहिला त हाइजेनिक खाना भयो, टाइम टु टाइम खाना खानु पर्यो, त्यसपछि आफ्नो खानाहरू जुन छ त्यसमा चाहिँ नि ओइली खानाहरू खानु भएन, चिल्लो धेरै खानु हुँदै हुँदैन, कतै हुँदैन त्यो चिल्लो त है. सबैभन्दा अब कोलेस्ट्रोल फ्री, टिजी फ्री, यता फेरि
हाम्रो घरतिर फेरि भन्छ हाम्रो आमा बुढापाकाहरूले के भन्नुहुन्छ भने चिल्लो नभएको खाना के खाने, त्यसमा केही हुँदै हुँदैन, सबै भिटामिन जति फालिहाल्यो.
त्यो चाहिँ होइन, चिल्लो चाहिँ एकदमै कम गर्नुपर्छ. चिल्लो चाहिँ हामीले पुग्ने चिल्लो त हाम्रो त गुलियोबाट पनि आइहाल्छ नि, हामीले किन चिल्लो खानु पऱ्यो र गुलियो हामीले जुन कार्बोहाइड्रेट खाएको छौँ त्यो पनि भोलि फेरि मेटाबोलिजम भएर एउटा ठाउँमा बसेर हाम्रो त्यो फ्याटै बनेर डिपोजिट हुन्छ हो शरीरमा. भनेपछि चिल्लै चाहिँ
नि कहिले काहीँ पुरी हुन्छ नि, अब यो चाडपर्वको बेला पुरीमा अस्ति घर गएको बेला यसो गर्दा अब त्यो पुरीमा चिल्लो लागेको छ त्यसलाई यसो पेपरले बेरौँ भनेको त त्यो त गाली पो पाइयो त
हुन्छ. अब त्यो त्यसको मतलब पुरी नै नखाने चाहिँ चिल्लै नखाने भन्ने पनि होइन होइन, तर कम खानुपर्छ भन्ने मात्रै सोच हो. त्यो कम खानु पऱ्यो. मसलाहरू हेर्नुहोस् त तपाईँ, अब दसैँ अस्ति भर्खरै होइन, दसैँ सकियो,
मासु त सबैको घरमा थियो करिब करिब कति दिनसम्म,
मासु त कति दिनसम्म अझै पनि मान्छे खाइरहेकै होला नि होइन, खानै हुँदैन भनाइ चाहिँ होइन, तर एउटा लिमिटेसनमा त्यसपछि अलिकति मान्छेहरू कति यस्तोसम्म पनि भेटेँ मैले कि ल टेस्ट गराउन आयो, दसैँ आउँदैछ अब चाहिँ अलिकति मेरो बोर्डरमा छ कि छैन के छ, मैले खान मिल्छ कि मिल्दैन, उनीहरूलाई मैले अब मिल्दैन खान तपाईँले अलिकति भने जस्तो म आफै त खाइरहेको छैन भनेपछि त्यस्तो केही छैन नि त, नखाए खानै पर्छ भन्ने पनि छैन.
अहिले आम पब्लिकको अहिले धेरै जस्तो रोजाइमा सेकुवा पर्छ, सेकुवाको बारेमा अलिक कुरा गरौँ न, जुन उहाँहरूले गर्नुहुन्छ कतिको हेल्दीलाई
हेल्दी, मैले त्यो सेकुवालाई हेल्दी मान्दै मान्दैन मैले मैले भन्नुपर्दा मान्छेले गाली गर्लान् होइन के यस्तो भनेछ अहिले भनेर, त्यो सेकुवा तपाईँको आफैमा हेल्दी भएन, त्यसले तपाईँले कमसेकम मासु पकाएको मासु त कति तपाईँको
कति टेम्परेचर
वेल टेम्परेचरमा हुन्छ, त्यसपछि त्यसमा भएको ब्याक्टेरियाहरू अनि अन्य कुराहरू जुन पनि फरेन जुन इलिमेन्ट्सहरू छ जसले शरीरलाई इफेक्ट गर्न सक्छ त्यो सबै डाई भएको हुन्छ भनौँ न. भनेपछि तपाईँको यो प्यारासाइटहरू पनि डाई भएको हुन्छ.
हाम्रो बानी कस्तो भयो भने हामी जिब्रोको हेर्न लाग्यौँ, शरीरलाई हेर्न पाएनौँ
जिब्रोको हेर्न थाल्यौँ, आफूलाई चाहिँ रमाइलो कसरी हुन्छ हामीलाई चाहिँ
एकछिनको
होइन त्यो रमाइलोतिर मात्र लाग्यौँ र त्यसको दीर्घकालीन सोच हामीले सोचेनौँ.
अब अन्त्यमा मुकुन्जी, धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर अब कसरी जाँदैछ, आम पब्लिकलाई कसरी सेवा सुविधाहरू विस्तार गर्दैछ, आम पब्लिकलाई केही छ अब यसो हुन्छ नि यो छ हामीसँग आउनुहोस् तपाईँहरू आफ्नो शरीरलाई यसो चेकअप गर्नुहोस् यो गर्दा तपाईँहरूलाई यो फाइदा हुन्छ प्लिज केही एक दुईवटा टिप्सहरू.
सबभन्दा पहिला त धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरमा हामीसँग भएको मेन पावर जुन छ धनगढी सुदूरपश्चिममै एमएससी मेडिकल बायोकेमिस्ट्री र एमएससी मेडिकल माइक्रोबायोलोजी गरेको मान्छेहरू चाहिँ छैन र हाम्रो टिम छ र त्यसमा चाहिँ तपाईँको 20 वर्षदेखि लिएर 25 वर्षसम्म जसले चाहिँ लेबोरेटरी एस्पेक्टमा काम गर्नुभएको छ त्यो एक्सपिरियन्स बटुलेको मान्छेहरू दाजुहरू हुनुहुन्छ उहाँहरूको छत्रछायामा उहाँहरूको हेल्पले चाहिँ हामीले एउटा त्यो डायग्नोस्टिक स्टार्ट गऱ्यौँ र त्यो डायग्नोस्टिकमा चाहिँ हामीले अहिलेसम्म सबै टेस्टहरू गरिरहेका छौँ विशेष गरेर रेडियो इमेजिङ छोडेर है रेडियो इमेजिङ मात्र गरिरहेका छैनौँ र ब्लडसँग रिलेटेड हुने टेस्टहरू सबै गरिरहेका छौँ. त्यसमा चाहिँ नि अब जुन यो होल बडीको व्याख्या गरिएको छ मैले यसलाई होल बडी चाहिँ भन्दिनँ, मैले मेरो आफ्नै कन्सेप्ट छ, मैले यसलाई होल बडी नभन्नुहोस् तपाईँहरू, ब्लड टेस्ट हो र यो ब्लड टेस्टमा चाहिँ यो कुराहरू पर्छ र तपाईँले के टेस्टहरू गर्ने त यो टेस्टहरू गर्दा चाहिँ बेटर हुन्छ. मैले होल बडी तपाईँलाई
हामीसँग मेसिनरी चिजहरू के छ सर, हामीले कसरी चेकअप गर्छौँ के, किनभने मान्छेलाई अब किन जाने त त्यहाँ सामान्य रूपमा गयो भने यहाँको मेडिकलहरू सानोतिर छँदैछन् क्लिनिकहरूले हामीलाई दिइहाल्नुहुन्छ, किन जाने त भन्ने होला नि त, किन जाने त अब किन नजाने भन्नु,
त्यसको लागि म किन नजाने त्यो कुरा भन्छु. जस्तो अब नजाने भन्ने हुने मान्छेले चाहिँ कन्सल्टेन्टलाई किन रोज्छ त, कन्सल्टेन्ट डिएम गरेको मान्छेलाई किन खोज्दै हिँड्छ त भन्दाखेरि केही कुरा उसले चाहिँ जानेको होला, केही कुरा उसबाट चाहिँ अलिकति बढी सुझावहरू पाएला भन्ने त्यही कन्सेप्ट त हो नि. अन्य ठाउँमा पनि नगराउने भन्ने होइन, गराउनुपर्छ, गर्ने इक्विपमेन्ट्सहरू पनि छ उहाँहरू आफ्नो आफ्नो लेभलहरूको जुन हाम्रो क्याटागोराइजेसन गरेको छ अहिले ल्याबको एबिसिडिई भनेर त्यो एनपिएचएलले त्यसै अनुसार चाहिँ उनीहरूले त्यो नगर्ने चाहिँ होइन, तर त्यहाँ हामी कहाँ आउँदाखेरि एउटा बेटर मेन हाम्रो चाहिँ नि मेन पावरहरू भएको भएर मैले आफै पनि अब रोगको बारेमा धेरै कुराहरू उहाँहरूलाई सम्झाइदिने भएको भएर मान्छेहरू सेटिस्फाई हुने र त्यो गरेर आउने गरेको देखेको
थ्याङ्क यू सो मच. यो सेवा जुन जनताको लागि गर्दै हुनुहुन्छ अझ प्रभावकारी होस् होइन, जनताको सबैको मन जित्नु, सबैभन्दा तपाईँले अघि पनि भन्दै हुनुहुन्छ ट्रस्ट विश्वास विश्वास जित्नुहोस्
एकदम सर,
जनताको विश्वास जितेर
एउटा कुरा सानो भनिहालौँ, हामीले चाहिँ अहिले हामी कहाँ चाहिँ सबै ट्युमर मार्करहरू जति पनि छ क्यान्सर मार्करहरू भयो त्यसपछि थाइरोइडहरूको चाहिँ हामीले 1 आवरमै रिपोर्ट दिन्छौँ जम्मै र नेक्स्ट लेभलमा चाहिँ अब हामीले त्यो ल्याबलाई अझ इलेबोरेट गरिरहेका छौँ, अबको 2 महिनामा चाहिँ सबै रेडी हुन्छ होला. त्यसपछि हामीले इलेक्ट्रोफोरेसिसहरू भयो त्यसपछि अन्य फर्दर अब एचपिएलसी भयो त्यसपछि अनि सबै ऊ चाहिँ हामी नेक्स्ट उसमा चाहिँ लेभलमा चाहिँ गरिरहेको छ.
थ्याङ्क यू सो मच, पुनः यहाँलाई शुभकामना छ, यो राम्रोसँग गर्नुहोस्, थ्याङ्क यू सो मच,
धन्यवाद सर धेरै धेरै तपाईँलाई चाहिँ र सबै हाम्रो चाहिँ प्रदेश नम्बर 7 चाहिँ यो कुराहरू पुर्याइदिनु भयो र प्रत्येक जनमानसमा चाहिँ यो कुराहरू पुर्याइदिनु भयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद र यसबाट चाहिँ मान्छेहरूलाई केही अचम्म भए पनि धेरै नभने पनि एटलिस्ट 1% 2% भए पनि बेनिफिटै हुन्छ भन्ने आशा राख्छु.
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच. आदरणीय श्रोता, आज हामीसँग हुनुहुन्थ्यो डाक्टर मुकुन्द जोशी हुनुहुन्थ्यो, जो चाहिँ धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरका चाहिँ सञ्चालक र उहाँ चाहिँ आफै पनि त्यसको फाउन्डर हुनुहुन्छ। यो विषयमा हामीले समग्र जनताको यो हाम्रो भौतिक शरीरको विषयमा कुराकानी गऱ्यौँ, किनभने हाम्रो शरीर छ भने सबै कुरा छ, शरीर छैन भने केही पनि छैन, यो संसारमा अस्तित्व समाप्त हुन्छ, यसर्थ आफ्नो शरीरको केयर गर्नुहोस्। यही भन्छु आजलाई, कार्यक्रम सुनिदिनु भयो आभार व्यक्त गर्छु। प्राविधिकमा कल्पनाजीलाई थ्याङ्क यू सो मच भन्दै आजलाई कार्यक्रमबाट मनोवराध धानु पनि बिदा माग्छु। अवस्था, नमस्कार।